यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विद्यमान निर्वाचन प्रणालीले राजनीतिक स्थायित्व दिन नसकेकाले निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने सांसदहरूको सुझाव। 15 महिनादेखि जारी हमास र इजरायल बीचको युद्ध आजदेखि अन्त्य हुँदै र युगाण्डालाई पराजित गर्दै नेपाली महिला राष्ट्रिय खोखो टोली विश्वकप प्रतियोगिताको फाइनलमा। अब समाचार विस्तारमा। नेपालको विद्यमान निर्वाचन प्रणालीले समावेशी समानुपातिक प्रतिनिधित्वको न्यायोचित व्यवस्थापन र स्थायित्वका दृष्टिले अपेक्षित नतिजा दिन नसकेकोले यसलाई सुधार गर्नुपर्ने सांसदहरूले सुझाव दिनुभएको छ। संसदीय मामिला पत्रकार समाजले हिजो काभ्रेमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली सुधार विषयक अन्तर्क्रियामा वक्ताहरूले हालको निर्वाचन प्रणालीबाट कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था सिर्जना हुँदा राजनीतिक अस्थिरता बढ़दै गएकाले त्यसमा संशोधन आवश्यक रहेको धारणा राख्नुभयो। कुनै पनि दलको एकल बहुमत नहुँदा सरकारको अस्थिरता, कार्य सम्पादनमा समस्या र विश्वासको कमी जस्ता समस्याले निर्वाचन प्रणालीलाई सुधार्नु पर्नेमा वक्ताहरूले जोड़ दिनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका सांसद हृदय राम थानीले सत्तासीन ठूला दलहरू बीच संविधान संशोधनबारे सहमति भए पनि के कुरामा कस्तो संशोधन हुन्छ भन्ने स्पष्ट खाका आउन नसकेको र निर्वाचन प्रक्रिया बारे पनि अस्पष्टता देखिएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घरतीले संघीय प्रणालीमा समानुपातिक प्रणालीलाई कसरी प्रभावकारी बनाउने भन्नेमा थप छलफलको आवश्यकता रहेको बताउनुभयो। नेकपा एमालेकी सांसद ईश्वरी घरती मगरले मतदाताको विश्वास जित्नका लागि निर्वाचन क्षेत्रको पुनः संरचना र पारदर्शी प्रणालीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसीमा कार्की र जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले स्थिर सरकारका लागि समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न र नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न संविधान संशोधनको आवश्यकता औल्याउनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन व्यवस्थापन प्रणालीमा सुधार आवश्यक भए पनि विस्तृत अध्ययन नभई निर्वाचन प्रणाली फेर्न नहुनेमा जोड़ दिनुभयो। पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने नेपालको निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक प्रणालीतर्फ रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा उपकरण राख्ने स्थान र जनशक्ति सुनिश्चितता गरेर मात्र उपकरण खरिदका लागि बजेट विनियोजन गर्न मार्फतका निकायलाई निर्देशन दिएको छ। साथै स्वास्थ्य संस्थाले तालिम तथा अनुभव प्राप्त जनशक्तिलाई मात्र औजार उपकरण संचालन गर्ने जिम्मेवारी प्रदान गर्न मन्त्रालयले आग्रह गरेको छ। आफ्नो कार्यालय मार्फत रहेका औजार उपकरणलाई लामो समयसम्म प्रयोगविहीन बनाउने र पुनः नयाँ खरिद गर्न उद्दत हुने परिपाटीलाई निरुत्साहित पार्न सम्बन्धित शाखा तथा विभागलाई जिम्मेवार बनाउन पनि मन्त्रालयले परिपत्र मार्फत आग्रह गरेको छ। त्यसै गरी अस्पतालमा रहेका एक्सरे, अल्ट्रासाउण्ड मेसिन, सीसी स्क्यान मेसिन, एमआरआई प्रयोगशाला र शल्यक्रियामा प्रयोग हुने विशिष्टीकृत औजार र उपकरण संचालन गर्दा उठेको शुल्क रकमको 10% उपकरण मर्मत सम्भारमा छुट्याउनु पर्नेछ। मन्त्रालय र मार्फत निकायबाट हुने औषधि औजार उपकरणको खरिद तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन खरिद मार्गदर्शन 2081 मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ। तराई मधेस लोकतान्त्रिक पार्टी नेपालले हिजो पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजना गरेको कार्यक्रममा नेताहरूले विभिन्न जात जाति भाषा समुदायको साझा पहिचान बोकेको नेपाललाई बलियो बनाउन समान हक अधिकार प्रदान गरिनुपर्ने आवश्यकता औल्याउनुभयो। सिराहाको लहानमा हिजै आयोजित कार्यक्रममा जनता समाजवादी नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्टहरूको बाहुल्य रहेको समाजवादी मोर्चासँग कुनै सहकार्य नहुने बताउनुभयो। बलिदानी दिवसकै अवसरमा वीरगंज स्थित घण्टाघरमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी जसपाका राष्ट्रिय अध्यक्ष अशोक राईले संघीयतालाई संस्थागत गर्न मधेस आन्दोलनको भूमिका प्रभावकारी रहेको बताउनुभयो। जसपाका सहमहामन्त्री एवं खानेपानी मन्त्री प्रदीप यादवले मधेस आन्दोलनमा शहीद भएका व्यक्तिहरूको बलिदानी र शहीदहरूले देखेको सपना पूरा गर्न आफूहरूले कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गर्नुभयो। विक्रम सम्बत 2064 माघ 5 गते लहानमा भएको घटनामा रमेश महतोको निधन भएको र त्यसपछिका आन्दोलनमा ठूलो जनधनको क्षति भएको स्मरणमा प्रत्येक वर्ष माघ 5 गतेका दिन बलिदानी दिवस मनाउने गरिएको छ। महाकाली नदीमा निर्माणाधीन चार लेनको मोटरेबल पक्की पुल र बस्ती बाढ़ीको जोखिममा परेपछि गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हिजो पुलको निरीक्षण गर्नुभएको छ। पुलको अवलोकनपछि गृहमन्त्री लेखकले गाइड बण्ड भत्किएपछि बस्ती र पुल दुवै जोखिममा पर्ने भएकाले तत्काल यसको समाधान गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री लेखकले पुलको पारी दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण हुने अन्तिम चरणमा रहेकोले पुलको समस्याको समाधान गर्न विकल्पको खोजीका लागि स्थलगत अवलोकनमा आएको बताउनुभयो। भौतिक पूर्वाधार मन्त्री दाहालले वस्तुस्थिति बुझेर समस्या समाधानमा लाग्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव सेवा भन्दा ठूलो धर्म अरू हुन नसक्ने बताउनु भएको छ। लमजुङको बेसी शहर नगरपालिका 7 स्थित मानव सेवा आश्रममा हिजो आयोजित कार्यक्रममा मन्त्री गुरूङले विविध कारणले सड़कमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। नेपाल सरकारले इजरायल र हमास बीच भएको युद्धविराम र बन्दी छाड्ने सम्झौताको स्वागत गरेको छ। नेपाल सरकारले वक्तव्य मार्फत इजरायल र गाजा बीच सन् 2023 अक्टूबर 7 शुरू भएको युद्धका घटना निरन्तर नियाली रहेको जनाउँदै हालै भएको अस्थायी युद्धविरामको स्वागत गरेको हो। नेपाल सरकारले नेपाली नागरिक विपिन जोशी लगायत हमास समूहले बन्धक बनाएका सबैलाई रिहा गर्न बारम्बार आग्रह गर्दै आएको समेत वक्तव्य मार्फत उल्लेख गरिएको छ। युद्धरत पक्षहरूलाई सहमतिमा ल्याउन मध्यस्थतामा संलग्न सबै पक्षको प्रयासप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ। गुल्मीको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ। नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्ससँग भएका दुईवटा ट्विन अटर जहाज ग्राउण्डेड भएपछि एक महिनादेखि गुल्मीमा हवाई सेवा बन्द भएको हो। निगमले विक्रम सम्बत 2080 वैशाख 29 गतेदेखि गुल्मीमा व्यावसायिक उडान शुरू गरेपछि जिल्लामा हवाई सेवा सञ्चालनमा आएको थियो। निगमले जिल्लामा व्यावसायिक उडान शुरू गरेसँगै सातामा 3 पटकसम्म उडान गर्दै आएको थियो। यात्रुहरूको बढ़दो चापका कारण निगमले तत्कालीन अवस्थामा उडान संख्यामा वृद्धि गरी सातामा 4 पटकसम्म उडान गर्दै आएको थियो। समय समयमा निगमका जहाज ग्राउण्डेड हुन थालेपछि सातामा 2 पटक र 1 पटक हुँदै हाल जिल्लामा पूर्ण रूपमा हवाई उडान बन्द भएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर 3 भुल्केले एक घर एक धारा अभियान सञ्चालन गरेर 400 बढ़ी घरमा पिउने पानी वितरण गरेको छ। वडाले पिउने पानीको समस्या रहेका त्यहाँका सबै स्थानीयको घरमा एक घर एक धारा सञ्चालनमा ल्याएको हो। अब अन्तर्राष्ट्रिय समाचार। 15 महिनादेखि जारी हमास र इजरायल बीचको युद्ध आजदेखि अन्त्य हुँदैछ। कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा भएको लामो युद्धविराम ले अब पुननिर्माणतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ। शुक्रबार अबेरसम्म भएको छलफलपछि हमाससँगको सो सम्झौतालाई स्वीकार गरिएको हो। कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा युद्धविराम सम्झौता भएको हो। सम्झौता अनुसार 15 महिनादेखि हमासको कब्जामा रहेका 33 इजरायली बन्दी मुक्त हुनेछन्। त्यसको बदलामा इजरायलले सयौं प्यालेस्टाइनीलाई रिहा गर्नेछ। सम्झौता अनुसार गाजाका घना बस्तीमा तैनाथ इजरायली सैनिकहरू फिर्ता हुनेछन्। युद्धविराम घोषणा भएपछि भएका इजरायली हमलामा परि गाजामा मृत्यु हुनेको संख्या 122 पुगेको त्यहाँको नागरिक रक्षा मन्त्रालयले जनाएको छ। हमास र इजरायल युद्धविराममा सहमत भएदेखि 33 बालबालिका र 34 महिला सहित 122 प्यालेस्टाइनी मारिएको एन्क्लेभको नागरिक रक्षाले जनाएको छ। सबैभन्दा बढ़ी 92 जना गाजा शहरमा छन् भने 19 जना खान युनिस र 10 मध्ये गाजामा र 2 जना दक्षिणमा रफाहमा मारिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल समाचार। नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगाण्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपालले सहभागिता जनाउने खेल अन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो। भारतको नयाँ दिल्ली स्थित इन्दिरा गान्धी इण्डोर खेल मैदानमा हिजो भएको सेमी फाइनल खेलमा नेपालले युगाण्डालाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। अब मौसम सम्बन्धी जानकारी। आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही सोही प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागको एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 18 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। विद्यमान निर्वाचन प्रणालीले राजनीतिक स्थायित्व दिन नसकेकाले निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने सांसदहरूको सुझाव। 15 महिनादेखि जारी हमास र इजरायल बीचको युद्ध आजदेखि अन्त्य हुँदै र युगाण्डालाई पराजित गर्दै नेपाली महिला राष्ट्रिय खोखो टोली विश्वकप प्रतियोगिताको फाइनलमा। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।